समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, एकपछि अर्को संकटको सामना गर्दै अघि बढ़िरहेको हाम्रो दिनचर्यामा केही उत्साहप्रद र सकारात्मक विषयहरू पनि देखिने थालेका छन्। गत 2072 सालको विनाशकारी भूकम्पपछि गठित राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो 5 वर्षभन्दा लामो अवधिमा निजी आवास, सार्वजनिक भवन र सम्पदा स्थलको पुननिर्माणलाई तीव्रता दिएसँगै अब क्रमशः राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका सम्पदा स्थलहरू पनि निर्माण सम्पन्न भइरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज राजधानीको केन्द्रमा रहेको दरबार हाई स्कूल र रानी पोखरीको पुननिर्माण सम्पन्न भएपछि त्यसको समुद्घाटन गर्ने कार्यक्रम छ। अन्तरसंवादमा विनाशकारी भूकम्पको 5 वर्षमा भएका पुननिर्माणका यी र यस्तै कामहरूको समीक्षा गर्ने प्रयास गर्नेछौ। कार्यक्रममा आजका अतिथि हुनुहुन्छ राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवाली। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार सुशील सर, स्वागत छ रेडियो नेपालको अन्तरसंवादमा। निकै प्रयासपछि आज राजधानीको केन्द्रमा रहेका दुईवटा स्थानहरूको चाहिँ समुद्घाटन हुने कार्यक्रम छ सम्माननीय राष्ट्रपतिज्यूबाट। अब रानी पोखरी र दरबार हाई स्कूल यी दुई महत्वपूर्ण सम्पदा स्थल र एउटा ऐतिहासिक भवन भन्नु पर्यो यसलाई, यो पुननिर्माणको क्रममा विभिन्न निकायबाट सहयोग समन्वय पनि भइरहेको छ। आज मूलत हामी यो उद्घाटन कार्यक्रमलाई के कसरी हामी
सबैभन्दा पहिला रानी पोखरीको उद्घाटनको कार्यक्रम अगाडि बढाउँछौ। त्यो उद्घाटनको कार्यक्रम गर्दाखेरि हामी केही सांस्कृतिक कामहरूलाई चाहिँ पहिला सम्पन्न गर्नेछौँ र त्यसपछि समुद्घाटन गर्ने र चाहिँ राष्ट्रपतिजीको सानो सन्देश हामी चाहिँ दिइदिनेछौँ। त्यसमा सबैभन्दा पहिला हाम्रो राष्ट्रपतिजीको आगमन भइसके पछाडि हामी रानी पोखरीमा विभिन्न तीर्थस्थलहरूको जल चलाउने कार्यक्रम छ। विगतमा पनि प्रताप मल्लले त्यो चाहिँ रानी पोखरी निर्माण गर्दाखेरि विभिन्न 52 तीर्थस्थलहरूको पानी त्यो ठाउँमा चाहिँ लिएर आएको भन्ने चाहिँ पहिलाको चाहिँ त्यो अभिलेखहरूबाट देखिन्छ। त्यसैले हामी त्यो तीर्थस्थलहरू विशेष गरेर नेपालभित्र भएको बाहिर भएको यो सबै तीर्थस्थलको पानी चाहिँ त्यहाँ जल चाहिँ चलाउने कार्यक्रम चाहिँ छ। र त्यस पछाडि हामी चाहिँ मन्दिरको जुन बालगोपालेश्वरको मन्दिर छ त्यसको मूर्तिको प्राण प्रतिष्ठा गर्ने र क्षमा पूजा गर्ने कार्यक्रम छ। त्यो पूजामा शरीर हुने चाहिँ अन्तिमको त्यो आरती लिने कार्यक्रम र मन्दिरको परिक्रमा गर्ने कार्यक्रम रहनेछ। त्यसको तत्पश्चात चाहिँ रानी पोखरीको चाहिँ ताम्रपत्रको अनावरण गरेर सम्माननीय राष्ट्रपतिज्यूबाट त्यसको समुद्घाटन हुनेछ र चाहिँ अन्तमा चाहिँ शुभकामना सन्देश यो उद्घाटनको कार्यक्रमको लागि चाहिँ दिएर चाहिँ कार्यक्रम सम्पादन हुनेछ। हामी जल चढाउने कार्यक्रम गर्दाखेरि सबै चाहिँ सहभागीहरू चाहिँ ले जल चाहिँ चढाउने कार्यक्रम गर्नेछौँ। 52 तीर्थस्थलहरू जति चाहिँ हामीसँग एभाइलेबलसँग अहिले सबै ल्याएको तीर्थस्थलको जलहरू हामी चढाउने कार्यक्रम गर्नेछौँ र त्यस पछाडि चाहिँ सम्मेलनको सभाको कार्यक्रम अत्यन्त छोटो अत्यन्त सानोलाई चाहिँ गरेर चाहिँ गर्नेछौँ र यसमा स्वास्थ्य सम्बन्धी मापदण्डलाई पूर्ण रूपमा पालना गरिनेछ र त्यसमा चाहिँ सानो संख्याबाट मात्रै गरिनेछ र अहिले हामी सर्वसाधारण जनताहरू सबैलाई जो रानी पोखरी चाहिँ आउन चाहनुहुन्थ्यो उहाँको निम्ति प्रत्यक्ष प्रसारण गर्ने नेपाल टेलिभिजनबाट त्यो खालको व्यवस्था मिलाएका छौँ जसले गर्दा यो कार्यक्रमको प्रत्यक्ष प्रसारण सबैले आफ्नो घरबाट हेर्न सक्नुहुनेछ। यस्तो कार्यक्रम छ हजुर।
अनि नजिकैको दरबार हाई स्कूल पनि निर्माण सम्पन्न भएको छ मित्र राष्ट्र चीन सरकारको सहयोगमा, होइन? यसलाई चाहिँ आजको कार्यक्रममा समावेश गरिएको छ छैन?
हो, गरिएको छ। त्यस तत्पश्चात तपाईँ राष्ट्रपतिज्यूबाट दरबार स्कूलको चाहिँ समुद्घाटन हुनेछ। त्यसमा सबैभन्दा पहिला दरबार स्कूलको साँचो र त्यसको चाहिँ सम्पूर्ण चाहिँ विवरणहरू चाहिँ काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम हुन्छ। निर्माण व्यवसायी चाइनिज कम्पनीबाट राष्ट्रिय पुनर्व प्राधिकरणलाई र राष्ट्रिय पुनर्व प्राधिकरणले काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ पहिलो चरणमा र तत्पश्चात चाहिँ त्यो भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। ताम्रपत्रको अनावरण गरेर उद्घाटन हुनेछ सामान्य राष्ट्रपतिज्यूबाट।
अब जसरी पुननिर्माण प्राधिकरणले शुरूका दिनदेखि नै एउटा अभियानकै रूपमा पुननिर्माण कार्यलाई तीव्रता दिइरहेको छ, विभिन्न चुनौतीका बावजूद पनि 5 वर्ष कार्यकाल यसको सम्पन्न भएर अझै म्याद थप्ने प्रक्रियामा यो अगाडि बढ़िरहेछ, सरसर्ती हेर्दाखेरि यो अवधि चाहिँ कतिको सार्थक भयो, कति प्रतिशत लक्ष्य चाहिँ हामीले पूरा गर्न सक्यौं यो अवधिमा?
हामीहरू कामको वास्तवमा अहिले राष्ट्रिय चुनाव प्राधिकरणले गरेको काम पुनर्गरेको काम अत्यन्त द्रुत गतिमा राम्रो प्रगतिका साथ चाहिँ प्रगति अनुभव भएर काम अगाडि बढेको हामी देख्छौँ। र अहिलेसम्म हाम्रो निजी आवास पुननिर्माणमा करिब 8 लाख घरहरू जुन बनाउनु पर्ने थियो त्यसमध्येमा 92% घरको निर्माण सम्पन्न गर्नु भएको वा सम्पन्नताको चरणमा पुग्नु भएको छ। 70% त तेस्रो किस्ता रकम प्राप्त गरिसक्नु भएको अवस्था छ भने अरू 16% तेस्रो किस्ता रकम लिने चरणमा आफ्नो घरहरू सम्पन्न गर्ने चरणमा लागिराख्नु भएको छ। बाँकी 8% मध्येमा केही चाहिँ लागुराईहरूले विगतमा रकम चाहिँ दिनुभयो वा चाहिँ लागुराईको सूचीमा पर्नुभयो तर उहाँहरूको अन्यत्र घर भएको अरू विविध कारणले गर्दाखेरि चाहिँ घर नबनाउने निष्कर्षमा रहनुभएको कारणले चाहिँ केही संख्या चाहिँ नबन्ने देखिएको छ। त्यसलाई हामी लिस्टबाट चाहिँ अब चाहिँ हामी लागुराईको सूचीबाट हटाउनेछौँ। बाँकी केही चाहिँ जुन अलिकति चित्तमा वर्ग पछाडि परेको वर्ग एकल महिला वृद्ध वृद्ध मात्रै भएको चाहिँ घर वा चाहिँ बालबालिका मात्रै भएको घरहरूको निम्ति विशेष सहुलियतको प्याकेज चाहिँ हामीले सुरु गरेका छौँ। उहाँहरूलाई अतिरिक्त 50,000 रुपियाँको अनुदान उपलब्ध गराउनेछौँ भने हाम्रो करिब करिब चाहिँ 900 भन्दा बढीको संख्यामा चाहिँ परिचालन गरिएको चाहिँ मोबाइल म्यासन्सहरू वा चाहिँ हाम्रो घुम्ती दकर्मीहरू मार्फत र सामाजिक परिचालकहरू मार्फत घर घरमा गएर उहाँहरूलाई चाहिँ सहयोग पुर्याउने र घर निर्माण गर्ने कुरामै चाहिँ सहयोग गर्ने चाहिँ हाम्रो चाहिँ लक्ष्य छ र त्यही अनुसार परिचालन पनि गरिसकिएको छ। र यसरी चाहिँ घर निर्माणको कामलाई हामी सम्पन्न गर्नेछौँ। अर्थात् यो चाहिँ भनेको अत्यन्त राम्रो प्रगतिको अवस्थामा चाहिँ छ। र यसमा पनि हामीले विशेष गरेर सुकुम्बासी परिवारहरू भूमिहीन चाहिँ लाभदायीहरूको करिब 12,000 संख्यामा हुनुहुन्थ्यो उहाँहरूलाई पनि चाहिँ जग्गाको व्यवस्था पनि मिलाइकन अनि चाहिँ 2 लाख रुपियाँ रकम उपलब्ध गराएर उहाँहरू बसेको जग्गालाई चाहिँ उपलब्ध गराउनुपर्छ भन्ने कुरा भयो भने स्थानीय तर जिल्लाको समन्वय समितिको चाहिँ सिफारिसका आधारमा घर निर्माण गर्ने कुराको सुनिश्चित गरेका छौँ। हाम्रो 279 बस्ती जुन जोखिम बस्ती थियो त्यसलाई स्थानान्तरण गर्नुपर्ने मध्येमा 4,720 चाहिँ लागुराईहरूलाई स्थानान्तरण गर्ने गरिकन हामीले जग्गाको व्यवस्था पनि मिलाइकन चाहिँ त्यसलाई समाधान गरेका छौँ। घर निर्माणको काम अगाडि बढेको छ र यस्तै गरी हाम्रो चाहिँ राम्रो प्रगति विद्यालयतर्फ पनि छ। 7,556 विद्यालय मध्ये अहिलेसम्म हाम्रो 80% बढी विद्यालयहरूको निर्माणको काम सम्पन्न भइसकेको छ। स्वास्थ्य संस्थाहरूमा करिब 60% काम सम्पन्न भएको छ। 1,197 स्वास्थ्य संस्थामध्ये 60% सम्पन्न भएको छ र यो वर्ष हामी विद्यालय स्वास्थ्य संस्था सबै काम हामी चाहिँ सम्पन्न गर्ने गरेर काम अगाडि बढाउनेछौँ। र त्यसको साथसाथै अहिले चाहिँ हाम्रो चाहिँ विशेष गरेर चाहिँ सम्पदा सूचीहरू चाहिँ जति पनि हुन् हाम्रा ती सम्पदाहरूको काम पनि व्यापक रूपमा चाहिँ काम अगाडि बढाएका छौँ। हामीले 920 चाहिँ स्वास्थ्य हाम्रो प्राकृतिक सम्पदाहरूमध्ये करिब 50% सम्पदाहरूको काम सम्पन्न भएको छ भने अरू सबै सम्पदाहरूको काम चाहिँ यो वर्ष हामी सुरु गर्ने गरिकन बजेट व्यवस्थापन गरेर काम अगाडि बढाएका छौँ। र यसरी हेर्दाखेरि चाहिँ हाम्रो पुनर्निर्माणको कामले एउटा राम्रो गति दिएको छ र चाहिँ कर्मशः सम्पन्न हुँदै गइरहेका छन्। अब रानीखोरी त्यसको उदाहरण हो, दरबार स्कुल त्यसको उदाहरण हो र हाम्रा अरू धरहराहरूको चाहिँ पुनर्निर्माणको काम चाहिँ एउटा द्रुत गतिमा काम अगाडि बढाएको छ। थुप्रै सम्पदाहरूको काम अगाडि बढाएको छ। यसले गर्दा अहिले चाहिँ पुनर्निर्माणको काम सन्तोषजनक ढङ्गले अगाडि बढेको स्थिति छ।
हजुर, अब यो एक वर्षको समयावधि थपको जुन प्रसङ्ग छ, के अबको एक वर्षभित्र लक्ष्य अनुरूप हामी आफ्नो कार्य सम्पन्न गरेर यो पुननिर्माण प्राधिकरणको चाहिँ अब यसको औचित्य सकियो भनेर सम्बन्धित निकायहरूलाई हस्तान्तरण गर्ने कार्य चाहिँ अब बाँकीको समयमा गर्ने योजना हो प्राधिकरणको?
हो, हामीले चाहिँ विशेष गरेर यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भनेको विपदपछि गठन गरिएको चाहिँ स्पेसल विशेष खालको चाहिँ संस्था हो। यसलाई सधैँभरि राख्ने गरेर यो संस्था रहँदैन। त्यसका निम्ति हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्थापना भइसकेको छ र त्यसलाई नै हाम्रो यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य जिम्मेवारी र दीर्घकालीन रूपमा चाहिँ विपद व्यवस्थापनको तयारी पूर्व तयारी गर्ने अरू चाहिँ विपद व्यवस्थापनमा लाग्ने यो कामको निम्ति त्यो संस्था जन्मिसकेको र ऐनबाट स्वायत्त निकायलाई चाहिँ गठन भइसकेको अवस्थामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई लामो समयसम्म राखिराख्न उपयुक्त हुँदैन र यसको ऐन चाहिँ बन्दाखेरि पनि यो चाहिँ एउटा निश्चित 5 वर्षको अवधिभित्रमा यसलाई चाहिँ सम्पन्न गर्ने, यदि सम्पन्न हुन नसकेको स्थिति भने 1 वर्षको थप गर्ने भनेर ऐनमै संसदले पास गरेको अवस्था थियो। हाम्रो सुनकै अवस्थामा जतिखेर पुनर्निर्माण प्राधिकरणको स्थापना गर्यौँ त्यस्तै गर्दामा चाहिँ त्यो यो संस्था सधैँभरि रहँदैन। तर यसमा चाहिँ अहिले पछिको चरणमा विशेष गरेर कोरोना महामारीको कारणले जुन खालको जटिलता थपियो हाम्रो पुनर्निर्माणको कामहरूमा र यस्तै गर्दाखेरि चाहिँ हामीले चाहिँ केही समय थप्नै पर्ने अवस्थामा चाहिँ पुग्यौँ र त्यसैले हामी यो आर्थिक वर्ष मूलभूत रूपमा यो आर्थिक वर्षको हाम्रो पुषसम्म त प्राधिकरणको आफ्नो अवधि नै थियो। अब त्यस पछाडि आषाढ मसान्तसम्मको चाहिँ समय अवधि थपेर यसलाई पुनर्निर्माणको कामलाई चाहिँ विशेष रूपमा चाहिँ एउटा अभियानको रूपमा सञ्चालन गर्ने र ती मूलभूत रूपमा पुनर्निर्माणको कामहरूलाई सम्पन्न गर्ने लक्ष्य राखेका छौँ। र आगामी आर्थिक वर्षको जुन पुष महिनासम्मको अर्को चाहिँ 5-6 महिनाको जुन अवधि रहन्छ त्यो अवधिमा चाहिँ हामीहरूले यो प्राधिकरणले चाहिँ हालसम्म प्राप्त गरेका उपलब्धिहरू यसका डकुमेन्टेसनहरू यी संस्थागत मेमोरी जति पनि छ त्यसलाई हस्तान्तरण गर्ने नेपाल सरकारका विभिन्न निकायहरूमा हस्तान्तरण गर्ने स्थानीय तहहरूमा चाहिँ हस्तान्तरण गर्ने अनि विपद व्यवस्थापन प्राधिकरणमा हस्तान्तरण गर्ने यो एउटा काम हामीले गर्नुपर्नेछ त्यो काम गर्नेछौँ र त्यसको साथसाथै चाहिँ हामीले चाहिँ बाँकी बसेका केही काम बाँकी बस्यो भने मूलभूत रूपमा यो आर्थिक वर्षको काम सम्पन्न हुन्छ तर मूलभूत रूपमा केही काम बस्यो भने हामीले चाहिँ तत्त्व निकायहरू जस्तो भवन सम्बन्धी काम भयो हामी शहरी विकास मन्त्रालयलाई चाहिँ हस्तान्तरण गर्छौँ र शहरी विकास मन्त्रालयको संरचनाले नै अहिले काम गरिराखेको छ हाम्रो प्राधिकरणले पाएर त्यो संरचना स्वाभाविक ढङ्गले स्वतः शहरी विकास मन्त्रालयमा जानेछ शिक्षासँग सम्बन्धित विद्यालयहरूको निर्माणसँग सम्बन्धित कामहरू चाहिँ शिक्षा मन्त्रालय अन्तर्गत त्यो संरचना स्वतः त्यहाँ बसेर काम गर्नेछ केही बाँकीको कामहरूलाई त्यस्तै गरेर प्राकृतिक सम्पदाको निम्ति प्राकृतिक विभागद्वारै काम गरिराखेको छ अहिले पनि गरिराखेको छ भोलिको दिन पनि त्यसरी नै परिचालितद्वारा काम सम्पन्न गरेर जान्छन् के काम बस्यो भने तर मूलभूत रूपमा चाहिँ कामहरू हामी यो आर्थिक वर्षमै सम्पन्न गर्छौँ अर्को आर्थिक वर्षमा हामी चाहिँ ह्यान्डओभर गर्ने काम गर्नेछौँ
हजुर अब नेपालमा 72 सालको विनाशकारी भूकम्पले जुन किसिमको भयावह स्थिति आएको थियो त्यसलाई एउटा सही ट्र्याकमा ल्याउनको लागि 5-6 वर्षको समय त लाग्यो नै यो बीचमा अर्को एउटा विषयले पनि चर्चा लिइरहेको छ नेपाल त सधैँ एउटा भौगोलिक रूपमा भूकम्प जोखिम क्षेत्रमा नै पर्छ त्यसले गर्दा राज्यको नीति चाहिँ दीर्घकालीन प्रकृतिको नीति र निकायहरू हुनुपर्छ भन्ने माग पनि उठिरहेको सन्दर्भमा र पश्चिम नेपालमा फेरि पनि अलि शक्तिशाली भूकम्प जान सक्छ कि भन्ने विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरू भूकम्पविदहरू भूगर्भविदहरूको चाहिँ प्रक्षेपण रहँदै आएको छ यद्यपि भूकम्प कतिखेर जान्छ भनेर त भन्न सकिँदैन अब त्यसको लागि चाहिँ रेट्रोफिटिङ प्रबलीकरण अथवा कुनै पनि विपद आउनुभन्दा अगाडि नै त्यसको पूर्व तयारीका विषयहरू पनि सँगै गाँसिएर आउँछन् प्राधिकरणको कुरा गर्दाखेरि त्यसतर्फ हामी कतिको सचेत के गर्न सक्छौ भविष्यमा अन्य क्षेत्रमा आउन सक्ने जोखिमलाई न्यूनीकरण गर्न आजै हामी केही सिफारिसहरू गर्न सक्छौ कि यसतर्फ केही विचार राख्न सकिन्छ सुनिल सर
यहाँले ठिकै भन्नुभयो वास्तवमा नेपाल विकासको एउटा अत्यन्त जोखिमपूर्ण अवस्थामा छ हाम्रो मुलुक अत्यन्त राम्रो स्रोत साधनहरूले प्राकृतिक स्रोत साधनहरूले भरिपूर्ण छ त्यसमा भनी छ एकातर्फ भने त्यसको साथसाथै हाम्रो भूगर्भमा भौगोलिक अवस्थामा हाम्रो चाहिँ निरन्तर रूपमा चाहिँ दक्षिणतर्फको प्लेट चाहिँ उत्तरतर्फको प्लेटसँग ठोकिने भित्र छिर्ने काम गर्दाखेरि चाहिँ हाम्रो चाहिँ जोखिममा भूकम्पको जोखिममा हामी छौँ त्यसको साथसाथै पश्चिमी आउने बाढी पहिरो लगायतका जोखिमहरू पनि हाम्रो बिचमा छन् र यी सबै कामहरू अगाडि बढाउनका निम्ति मैले अघि भने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको स्थायी संरचनाको व्यवस्था गरिएको छ त्यो अन्तर्गत चाहिँ प्रदेश स्तरमा प्रादेशिक विपद व्यवस्थापन चाहिँ संयन्त्र समितिको व्यवस्था हुने जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्बन्धित चाहिँ सरकारहरू सरकारवालाहरू रहेको चाहिँ जिल्ला विपद व्यवस्थापन समितिको व्यवस्था र स्थानीय तहमा सम्बन्धित चाहिँ पालिकाको प्रमुख अध्यक्ष वा चाहिँ गाउँपालिकाको प्रमुख नगरपालिकाको प्रमुखको अध्यक्षतामा सम्बन्धित सरकारवालाहरू सबै रहेको स्थानीय विपद व्यवस्थापन समितिको व्यवस्था छ त्यस्तै गर्दा विभिन्न सहगत हिसाबले विपदका चाहिँ को चाहिँ स्केल अनुसार त्यसको व्यवस्थापन गर्ने पूर्व तयारी गर्ने विपद आइलाग्यो भने त्यसको चाहिँ तत्काल रेस्पोन्स गर्ने त्यसको साथसाथै त्यसको राहत उद्धारको साथसाथै पुनर्निर्माण र पुनस्थापना गर्नका निम्ति यो तहगत संरचनाहरूलाई विभिन्न खालका जिम्मेवारीहरू दिइएको छ त्यो ऐन अन्तर्गत र अब त्यो चाहिँ केही संरचनाहरू क्रियाशील हुन थालिसकेको अवस्था छ अहिले त्यसैले यो एउटा चाहिँ सुखद पक्ष हो यो चाहिँ सकारात्मक पक्ष हो र यसको साथसाथै हामीले चाहिँ पुनर्निर्माणको क्रममा प्राप्त गरेको जुन अनुभव छ ती नेपाली जनताले स्थानीय समुदायले यहाँका चाहिँ विज्ञहरूले जनप्रतिनिधिहरूले राजनीतिक दलहरूले र विभिन्न सरकारी संयन्त्रहरूले सबैले चाहिँ प्राप्त गरेको जुन अनुभव छ यो अनुभव धेरै महत्त्वपूर्ण छ र हामीले सिक्यौँ यो बिचमा वास्तवमा यहाँले भर्खरै भन्नुभयो कि हाम्रा घरहरू ढुङ्गा माटाका घरहरूलाई पनि हामी प्रबलीकरण गरेर बलियो बनाउन सक्छौँ त्यसलाई नभत्किने बनाउन सक्छौँ अर्को भूकम्प आउँदाखेरि पनि हाम्रा चाहिँ विभिन्न खालका चाहिँ पहिरो जाने ठाउँहरू पहिचान गरिकन हामीले त्यसलाई स्थानान्तरण गर्न सक्छौँ बस्तीहरूलाई सुरक्षित ठाउँमा लैजान सक्छौँ र सुरक्षित घरहरू बनाउन सक्ने स्थिति बनाउन सक्छौँ एक एकीकृत बस्तीहरू बनाउन सक्छौँ हामी यस्तै 30 एकीकृत बस्तीको कामहरू गरिरहेका छौँ अहिले जनताको डिमान्डका आधारमा कसरी त्यसलाई चाहिँ स्थानान्तरण गरेर चाहिँ एकीकृत बस्तीहरूमा लैजान सकिन्छ भन्ने खालको अनुभव हाम्रो बिचमा छ र त्यसले त यी सबै अनुभव हाम्रो विद्यालयहरूलाई कसरी सुरक्षित बनाउने हाम्रो बालबालिकाहरूलाई सुरक्षित रूपमा चाहिँ कसरी पठन पाठन गर्ने कुराको सुनिश्चित गर्ने स्वास्थ्य संस्थाहरू अरू संरचनाहरूलाई चाहिँ हामी कसरी सुरक्षित खालको चाहिँ निर्माण गर्न सक्छौँ ठुलो हिसाबले चाहिँ प्रविधि चाहिँ हाम्रो तयारी भएको अवस्था छ हाम्रो निम्ति हाम्रा चाहिँ स्थानीय निर्माण सामग्रीबाट बनाउने चाहिँ संरचनाहरूलाई कसरी बलियो बनाउने त्यसको प्रविधि हामीसँग छ अब र त्यो प्रविधि हामी चाहिँ माथि प्राविधिक तहमा मात्रै छैन जनस्तरमा चाहिँ त्यो गएको अवस्था छ आज गाउँमा 35 जिल्लामा भूकम्प जिल्लामा जाने हो भने त्यो ठाउँमा चाहिँ जनता नेताले भन्नुहुन्छ आजकल कि सिंह यो घर चाहिँ बलियो बनाउनलाई हाम्रो तेस्रो कान यसरी राख्नुपर्छ, थालो कान चाहिँ यसरी राख्नुपर्छ, घर बनाउने तरिका यसरी चाहिँ ठिक रहेछ भन्ने कुराको जनताको तहमा प्रविधि हस्तान्तरण भएको अवस्था छ। ठुलो मात्रामा चाहिँ हाम्रो इन्जिनियरहरू उत्पादन भएको छ, 7,000 भन्दा बढीको संख्यामा, 1,00,000 भन्दा बढीको संख्यामा हाम्रा निर्माण कर्मीहरू, दक्ष निर्माण कर्मीहरू उत्पादन भएको अवस्था छ यो बिचमा। र यो चाहिँ जुन खालको जनशक्ति र एउटा चाहिँ तपाईँको चाहिँ अवस्था हामीसँग छ, यो चाहिँ ज्ञान र प्रविधि हामीसँग छ, यसलाई अब यहाँले भन्नुभयो जस्तै हाम्रो पश्चिम नेपालमा सम्भावित हुने भूकम्प आउने ठाउँ वा भोलि पर्ने कुनै पनि घरहरू नेपाल बुढोभरि भन्ने त्यो घरहरूको निम्ति सुरक्षित बनाउने कुराको चाहिँ गर्ने गरिकन त्यो प्रविधि हस्तान्तरण गर्ने हिसाबले चाहिँ हामीले काम गरिरहेका छौँ। र अहिले विपदग्रस्त प्राधिकरण मार्फत गाउँ गाउँमा चाहिँ विशेष गरेर चाहिँ हामीले बिल्डिङ कोड चाहिँ नयाँ ढङ्गले चाहिँ विकसित गरिसकेका छौँ र सबै पालिकाले अब भन्ने घरका निम्ति चाहिँ त्यो बिल्डिङ कोड अनिवार्य रूपमा लागू गर्ने पर्ने व्यवस्था भएको छ। त्यसरी चाहिँ घर नक्सा पासको प्रक्रियालाई स्वाभाविक ढङ्गले विकसित घर पर्ने कुरालाई सुनिश्चित गरेर लैजानुपर्छ र त्यसको साथसाथै बनिसकेका घरहरूको लागि अवलीकरण गर्ने कुराको प्रविधि हाम्रो बिचमा छ अहिले र त्यो प्रविधिलाई अब चाहिँ हस्तान्तरण गरेर सबैले चाहिँ पालिकाहरू त्यसलाई चाहिँ लागू गरेर जानुपर्छ भन्ने चाहिँ कुरा चाहिँ अगाडि बढेको छ। त्यसो गर्न सक्यौँ भने हामी सुरक्षित नेपाल बनाउन सक्छौँ। हामी विपदमा छौँ तर यो विपदलाई हामीले स्वीकार गर्न जरुरी छ र यसलाई चाहिँ हामीले व्यवस्थापन गर्ने तरिकाबाट मात्रै हामी सुरक्षित बन्न सक्छौँ। यो अभियान चाहिँ अब हामीले सुरु गर्नुपर्ने छ र त्यो नलेज र त्यो ज्ञान चाहिँ राष्ट्रिय पुनर् प्राधिकरणको चाहिँ अहिले पुनर्को अभियानमा
हजुर। त आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको बिहानीमा हामी कुराकानी गरिरहेका छौं राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवाली। मूलत आज राजधानीको केन्द्रमा रहेको रानी पोखरीको सामान्य राष्ट्रपतिज्यूबाट समुद्घाटन गर्ने कार्यक्रम रहेको छ र दरबार हाई स्कूल जुन शैक्षिक क्षेत्रमा एउटा ऐतिहासिक धरोहर पनि हो यसको पनि निर्माण सम्पन्न भएको छ र त्यसको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यही नै सन्दर्भ जोडेर र अन्य प्रसंगहरूलाई पनि हामी समावेश गरेर यो संवादमा जुटेका छौं। जस्तो सुल सर, होइन अब पुननिर्माण सँगसँगै यो बीचमा आइरहने विभिन्न खालका प्राकृतिक प्रकोपहरू मध्ये कतिपय जोखिममा रहेका बस्तीहरूलाई सार्नु पर्यो भन्ने आवाज पछिल्लो चरणमा आएको छ। निश्चय पनि पुननिर्माण प्राधिकरणमा पनि यस सम्बन्धमा विस्तृत छलफलहरू भइ नै रहेको होला। यो अर्को चुनौती छ हाम्रो लागि। अब भोलि पुननिर्माण प्राधिकरण आफ्नो कार्यकाल सकेर रहला नरहला, यहाँले अघि विस्तृत रूपमा भनि नै हाल्नुभयो, मूलत यस्ता जोखिमयुक्त बस्तीका मानिसहरू एकै ठाउँमा बस्न चाहे भने, होइन उनीहरूले माग गरे भने, अहिलेको हाम्रो कानूनी प्रावधानहरू के छ, कसरी चाहिँ उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सकिन्छ, यसको विधि प्रक्रियाहरू यदि यदि समुदाय मिलेर आएको खण्डमा चाहिँ उनीहरूले कुन एप्रोचमा चाहिँ नयाँ बस्ती स्थानान्तरणको प्रक्रिया अगाडि बढाउन सक्नेछन्?
हामीले यो बस्ती स्थानान्तरणको लागि हामी जनताको मागमा आधारित बस्ती स्थानान्तरणको कार्यक्रमहरू अगाडि सारेका छौँ। 279 बस्तीहरू जहाँ चाहिँ हाम्रो चाहिँ त्यसलाई अनिवार्य रूपमा सार्नु पर्ने थियो, हामीले त्यहाँका चाहिँ जनताहरूलाई सारिसकेका छौँ। हाम्रो 763 चाहिँ मतलाई मात्रै घर परिवारलाई मात्रै स्थायी खालको बसोबासोको व्यवस्था मिलाउनु पर्नेछ, अस्थायी रूपमा चाहिँ सुरक्षित ठाउँमा हामी सारिसकेका छौँ। जग्गा अधिग्रहण गरेर उहाँको एकीकृत बस्तीको प्रक्रिया पनि सुरु भइसकेको छ। त्यसो हुँदाखेरि प्राधिकरणको भूकम्पको कारणले चाहिँ किरा परेका चाहिँ जति पनि चाहिँ हाम्रो बस्तीहरू छन् त्यसलाई स्थानान्तरण गर्ने काम चाहिँ हामी सम्पन्न गर्नेछौँ। मैले अहिले पनि भने हाम्रो चाहिँ भूकम्पको कारणले मात्रै होइन, विभिन्न कारणले चाहिँ हाम्रो चाहिँ पहिरोहरू जाने, बाढी आउने लगायतका चाहिँ समस्याहरू छन्। त्यो भूकम्प प्रभावित जिल्लाहरूमा पनि छन्, अन्य जिल्लाहरूमा पनि छन्। त्यसको निम्ति हामी दीर्घकालीन ढङ्गले चाहिँ यो कामलाई अगाडि बढाउन जरुरी छ। त्यसको निम्ति अहिले हामीले पुनर्निर्माण प्राधिकरणले बस्ती स्थानान्तरणमा प्राप्त गरेका जुन मोडेल छ, जुन अनुभवहरू छन् हामीसँग, त्यो अनुभव हामीले चाहिँ राष्ट्रिय विपदग्रस्त प्राधिकरणलाई सेयरिङ गरेका छौँ, बताएका छौँ। र हाम्रो जनशक्ति जति पनि छ यो काममा काम गरेको अनुभवी जनशक्ति हामी राष्ट्रिय विपदग्रस्त प्राधिकरणलाई हस्तान्तरण गरेका छौँ। अहिले उहाँ त्यहाँ मार्फत काम चाहिँ अगाडि बढ्ने प्रक्रिया अगाडि सारेका छौँ, जसले गर्दा स्थायी रूपमा र दीर्घकालीन रूपमा चाहिँ यो काम चाहिँ समाधान गर्दै अगाडि बढ्न सकियोस्। त्यसको निम्ति अहिले हाम्रो चाहिँ त्यो भूगर्भविदहरूले सम्बन्धित ठाउँको अध्ययन गर्ने प्रक्रियाहरू अब सुरु हुन लागेको छ। सिन्धुपाल्चोकलाई एउटा नमुनाको रूपमा पहिला चाहिँ काम गरौँ भनेर चाहिँ त्यो सोच बनाएका छौँ, विभिन्न चरणमा हामीले छलफल गरेका छौँ। यदि त्यस्तो चाहिँ जनताहरू चाहिँ असुरक्षित चाहिँ ठानेको ठाउँहरू छ, स्थानीय तहले सिफारिस गरेको आधारमा, जिल्लाको विपद व्यवस्थापन समितिले सिफारिस गरेको आधारमा, त्यो जनताहरूलाई एकै पश्चिममा लैजानका निम्ति स्थान चाहिँ उपलब्ध गराउने, जग्गा खरिदको निम्ति चाहिँ रकम उपलब्ध गराउने, चाहिँ जग्गा खरिद गरेर नै चाहिँ आवश्यक पर्दाखेरि चाहिँ सुरक्षित ठाउँ अन्यत्र हिसाबले प्राप्त हुन सक्दैन, त्यो उपलब्ध गराउने, चाहिँ वा चाहिँ त्यहाँ चाहिँ सुरक्षित खालको अरू जग्गा छैन भनेदेखि चाहिँ सरकारी जग्गा पनि उपलब्ध गराउने, र त्यसपछि त्यो ठाउँमा चाहिँ प्लानिङ गरेर एकीकृत बस्तीका निम्ति चाहिने जुन पूर्वाधार छ त्यसको पूर्वाधारको निम्ति लाग्ने लगानी नेपाल सरकारले गर्ने, र चाहिँ घर बनाउने कुराका निम्ति हामीले चाहिँ जिल्ला सरकारको चाहिँ अनुदानको प्रक्रिया छ, प्राधिकरणले सोही अनुसारको त्यो चाहिँ अनुदान पनि उपलब्ध गराएर घरहरू पनि निर्माणको काम अगाडि बढाउने, एउटा यो दृष्टिकोण चाहिँ अगाडि सारिएको स्थिति। तर यदि कोही कुनै पनि केही वस्तुहरू जोखिम छ भनेर अनि मैले भनेको प्रक्रियाबाट जिल्ला विभाजन विपद व्यवस्थापन समितिबाट सिफारिस गरेर स्थानीय तहबाट सिफारिस गरेर आएको अवस्थामा राष्ट्रिय पुनर्व प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रमा चाहिँ सहरीकरण गर्नेछ र त्यो अनुसार काम अगाडि बढाउनेछ र यसको दीर्घकालीन हिसाबले काम गर्नको निम्ति विपद व्यवस्थापन प्राधिकरण मार्फत हामीले काम अगाडि बढाउने तपाईँले चाहिँ त्यसको योजना अगाडि सारिसकेका छौँ। यसमा चाहिँ विभिन्न जाति निकायहरूको सहयोगको लागि पनि चाहिँ हामीले पहल गरी लिइसकेका छौँ र चाहिँ अब हामी चाहिँ यही आर्थिक वर्षभित्रमा जति पनि जोखिमयुक्त वस्तुहरू छन् अहिले चाहिँ पहिरो गएका यसलाई चाहिँ स्थानान्तरण गर्ने गरेर चाहिँ त्यो काम चाहिँ सम्पन्न गर्नेछौँ र चाहिँ हाम्रो विपद व्यवस्थापन प्राधिकरणले यो अभियान सुरु गरेको छ र पुनर्व प्राधिकरणले आफ्नो विज्ञता र एक्सपर्टिज चाहिँ
हजुर। अब अलिकति संचारकै कुरा गर्दाखेरि विपदमा संचारको महत्व निश्चय पनि बढ़ी हुन्छ। 72 सालको भूकम्पको बेलामा पनि रेडियो नेपाल लगायत होइन देशका प्रमुख संचार माध्यमहरूले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्। तर अब भोलि पनि संकटहरू आउन सक्छ, त्यसकारण मुलुक सधैं तमतयार भएर बस्नुपर्छ यस्ता खालका विपदहरूका लागि भनेर। र अहिले रेडियो प्रसारण बाहेक अन्य माध्यमहरू विकल्पहरू पनि प्रशस्त मात्रामा खुलेका छन्। भावी दिनमा नेपालले पनि आफ्नै सेटेलाइट मार्फत संचारलाई चाहिँ अझै आधुनिक युग सुहाउँदो रूपमा चाहिँ परिमार्जन गर्दै लगिरहेको परिप्रेक्ष्यमा संचार र विशेष गरी चाहिँ यो क्राइसिस कम्युनिकेशन्स र भूकम्प जस्ता चाहिँ प्रकोपहरूका बीचमा कहाँनिर चाहिँ तालमेल गर्न सक्यो भने हामी पुननिर्माण मात्र नभइकन राहत उद्धार पुनस्थापना आदि कार्यहरूमा पनि अझ प्रखर रूपमा आगामी दिनहरूमा आइपरेको खण्डमा रहन सकौंला। संचारको भूमिका यस्ता खालका विपदसँग के कस्तो अनुभव गर्नुभयो यहाँले?
यो अत्यन्त धेरै महत्वपूर्ण चाहिँ रहन्छ, यो चाहिँ धेरै महत्वपूर्ण प्रश्न पनि हो। संचार जस्तो यो चाहिँ संचारको चाहिँ व्यवस्थापन भनेको विपदको समयमा अत्यन्त धेरै महत्वपूर्ण हुन्छ। केन्द्रीय चाहिँ कमाण्ड अनुसार जुन चाहिँ विपदको चाहिँ अवस्थाहरूको सबभन्दा पहिला पूर्व सूचना चाहिँ दिने प्रणाली चाहिँ स्थापित गर्न जरुरी छ। त्यसको निम्ति बाढी आउन थालिरहेका छ भने मनसुनको अवस्थाको चाहिँ पूर्व सूचना दिन सकियो र यो ठाउँ चाहिँ बाढीका निम्ति जोखिममा युक्त स्थानहरू छन्, त्यसको किनारमा रहने व्यक्तिहरू चाहिँ सुरक्षित ठाउँमा जानु होला भनेर चाहिँ हामीले संचार माध्यमबाट जानकारी गराउन सक्यौँ भने ठुलो मात्रामा चाहिँ हाम्रो चाहिँ जीवन चाहिँ रक्षा गर्न सकिने खालको अवस्था बन्छ। त्यस्तै गरेर चाहिँ पहिरो आउन सक्ने ठाउँहरू चाहिँ जहाँ चाहिँ मनसुनको अत्यन्त ठुलो प्रभाव छ त्यस्तो ठाउँमा पहिरो चाहिँ आउन सक्ने जोखिमयुक्त ठाउँहरू यो हुन् भनेर त्यसलाई अगाडि सूचित गर्न सक्यो भने जनताको ज्यान जोगाउन सकिने स्थिति हुन्छ। र यो चाहिँ एउटा चाहिँ पूर्व सूचना प्रणालीको चाहिँ विकास गर्ने कुरा धेरै महत्त्वपूर्ण छ र त्यो सूचना प्रणालीको साथसाथै संचार प्रणाली त्यसमा चाहिँ जोडेर आउँछ स्वाभाविक ढङ्गले। दोस्रो विपद आइसके पछाडिको अवस्थामा तत्काल राहत र उद्धारलाई चाहिँ एकीकृत ढङ्गले चाहिँ हामीले चाहिँ सञ्चालन गर्नुपर्ने हुन्छ। कुन ठाउँमा जनशक्ति पुगेको छैन, कुन ठाउँमा राहत र उद्धार उपयुक्त ढङ्गले पुग्न सकेको छैन, कुन ठाउँमा चाहिँ जनशक्ति बढी भएको छ त्यस्ता अर्को ठाउँमा व्यवस्थापन गर्ने कहाँनिर ग्याप छ, यो सम्पूर्ण कुराको चाहिँ को निम्ति संचार माध्यम मार्फत सूचनाको चाहिँ आदान प्रदान हुन जरुरी छ। तलबाट माथि आउने, माथिको कमानबाट तलसम्म जाने यो एउटा चाहिँ व्यवस्थापन गर्न जरुरी छ। त्यसको निम्ति संचारको चाहिँ अत्यन्त ठुलो महत्त्वपूर्ण भूमिका रहन्छ। त्यसको हामीले पूर्व तयारी गर्नु पर्यो र चाहिँ सुरक्षित चाहिँ जस्तो नेपाल निर्माण गर्नका निम्ति हामीले प्रबलीकरण गर्नु पर्ला वा चाहिँ हाम्रो घर नक्सा पास गर्दाखेरि चाहिँ हाम्रो चाहिँ निश्चित मापदण्डहरू चाहिँ अवलम्बन गरेर चाहिँ सुरक्षित घर बनाउनु पर्ला, यस्ता खालका कामहरू गर्नका निम्ति चाहिँ हाम्रो चाहिँ सूचना चाहिँ सम्प्रेषण अत्यन्त महत्त्वपूर्ण हुन्छ र सारा जनताले चाहिँ यो कुरालाई जान्न पर्ने आवश्यक छ, राजनीतिक तहमा जान्नुपर्ने आवश्यकता छ र प्राविधिक खालको यो ज्ञानलाई चाहिँ जनताको बिचमा चाहिँ प्रविधिलाई हस्तान्तरण गर्न जरुरी छ। त्यसको निम्ति संचार माध्यमको धेरै ठुलो भूमिका रहन्छ। कति अवस्थामा जनताका आफ्ना चाहिँ इन्डिजिनियस टाइपमा चाहिँ उहाँहरूको चाहिँ आफ्ना चाहिँ ज्ञानहरू हुन्छन्, त्यो ज्ञानलाई चाहिँ अरू संरचनामा चाहिँ बाँध्नुपर्ने अवस्था आउँदाखेरि चाहिँ त्यो सूचना प्रवाह गर्ने, त्यो ज्ञानलाई चाहिँ चाहिँ प्रवाह गर्ने चाहिँ काम गर्नुपर्छ। तलबाट जनताका विभिन्न खालको गुनासा समस्याहरू हुन सक्छन्, सरकारले चाहिँ कहिलेकाहीँ सुन्न नसकिरहेको स्थिति हुनसक्छ, सरकारको आँखा नपुगेका हुनसक्छ, यस्तो ठाउँमा चाहिँ जनताका कुराहरू सरकारको ठाउँसम्म ल्याउनको निम्ति संचार माध्यमको धेरै ठुलो महत्त्वपूर्ण भूमिका हुँदो रहेछ। अहिले विशेष गरेर चाहिँ पुनर्निर्माणको क्रममा संचार क्षेत्रको चाहिँ धेरै ठुलो महत्त्वपूर्ण भूमिका रहेको पाएको छु र चाहिँ विपदको बेलामा चाहिँ संचार क्षेत्रलाई अत्यन्त महत्त्वपूर्ण ढङ्गले परिचालन गर्नुपर्ने देखिएको छ। यसको निम्ति हामीले चाहिँ योजनाबद्ध ढङ्गले काम अगाडि बढाउनुपर्छ। अहिले हामीले चाहिँ राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणसँग त्यो कुराको सेयरिङ पनि गरिराखेका छौँ र उहाँहरूले त्यस सम्बन्धी चाहिँ अर्थ वार्निङ सिस्टम लगाएको प्रणालीहरू विकास गर्ने प्रक्रिया पनि।
धेरै धन्यवाद छ सुजित सर, आजलाई समय यति रह्यो, यहाँको प्रयास अझै सार्थक हुँदै जान सकोस्, धेरै धन्यवाद यहाँलाई।
यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद. हाम्रो चाहिँ विचार र चाहिँ धारणा कसरी सम्प्रेषण गर्ने समय दिनुभएकोमा.
आदरणीय श्रोताहरू, हामी कुराकानी गर्दैथ्यौं राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीसँग. अन्तरसंवादको निर्धारित समय सकियो. आजका लागि प्राविधिक साथी राजु थापालाई धन्यवाद. म हरिशरण लामिछाने पनि बिदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.